दे काउंटर टॉप्स, एक नहीं दो नहीं तीन नहीं बल्कि चार, यानी बेशुमार वैरायटी, बेहतरीन कस्टमर सर्विस, क्वालिटी वर्क और कीमत पे बहुत ही मुनासिब। 7171 टोरब्राम रोड मिसिसागा, ताड़ा अपना कीरत। कॉल करो 6475343789, 6475343789। जीके ग्रेनेडर मार्बल।
सुन रहे हो क्या, टैक्स सीजन की भागदौड़ शुरू भी हो गई और उसके साथ आएगी सारी कागजी कार्रवाई और परेशानियां, पर निराश मत हो, स्टेपल्स और एचपी मदद कर सकते हैं। आज ही पाएं $120 ऑफ अगर आप एचपी ऑफिस जेट प्रो 9000 सीरीज खरीदते हैं स्टेपल से, और हाँ $40 की एडिशनल सेविंग्स के लिए अपना पुराना प्रिंटर ट्रेड इन करें। आज ही खरीदें एचपी ऑफिस जेट प्रो 9000 सीरीज स्टेपल्स या staples.ca पर। इंतजार मत करें, ये ऑफर सिर्फ अप्रैल 9 तक ही लागू है।
डाइवोर्स या कस्टडी दी लड़ाई जिंदगी दी सब तो औखी लड़ाई हुंदी है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे हुंदे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने। उस वक्त कई सवाल उठते ने कि प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नूं मिलेगी, ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहणगे।
SNS लॉयर्स को इन्हां सारे सवालां दे जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है। अपने हक जानने लई या सलाह लैण लई अज ही SNS लॉयर्स नूं कॉल करो 416-655-2000।
ਇਹ ਸੰਦੇਸ਼ ਜਿਹੜਾ ਧਿਆਨ ਨਾਲ ਨੋਟ ਕਰੋ, ਪੰਜਾਬੀ ਫੂਡ ਸੇਵਾ ਅਵੇਲੇਬਲ ਹੈ ਲੋੜਵੰਦਾਂ ਦੀ ਸਹਾਇਤਾ ਵਾਸਤੇ ਇਸ ਔਖੇ ਸਮੇਂ ਵਿੱਚ। ਜੇ ਤੁਸੀਂ ਜਾਣਦੇ ਹੋ ਕਿ ਕੋਈ ਵਿਅਕਤੀ ਜਿਸ ਨੂੰ ਫੂਡ ਚਾਹੀਦਾ ਹੋਵੇ, ਜਿਹਦੇ ਵਿੱਚ ਆਟਾ ਦਾਲਾਂ ਦੁੱਧ ਘਿਓ ਚਾਹੀਦਾ ਹੋਵੇ, ਤਾਂ ਪੰਜਾਬੀ ਫੂਡ ਸੇਵਾ ਹੈਲਪ ਵਾਸਤੇ ਹਾਜ਼ਰ ਹੈ। ਜੇ ਤੁਸੀਂ ਬਤੌਰ ਵਲੰਟੀਅਰ ਪੰਜਾਬੀ ਫੂਡ ਸੇਵਾ ਨਾਲ ਕੰਮ ਕਰਨਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤਾਂ ਵੀ ਸੰਪਰਕ ਕਰ ਸਕਦੇ ਹੋ। ਜੇ ਤੁਸੀਂ ਕਿਸੇ ਲੋੜਵੰਦ ਨੂੰ ਜਾਣਦੇ ਹੋ, ਉਹਨੂੰ ਸਹਾਇਤਾ ਦੀ ਜ਼ਰੂਰਤ ਹੈ, ਤਾਂ 416-302-3600 ਤੇ ਸੰਪਰਕ ਕਰਕੇ ਆਪਣਾ ਕੰਸਰਨ ਲਿਖਾਓ। ਉਹਨਾਂ ਤੱਕ ਬਿਲਕੁਲ ਮੁਫਤ ਸੇਵਾ ਅਵੇਲੇਬਲ ਕੀਤੀ ਜਾਵੇਗੀ। ਤੁਸੀਂ ਆਟਾ ਦਾਲਾਂ ਦੁੱਧ ਘਿਓ ਡੋਨੇਟ ਕਰ ਸਕਦੇ ਹੋ। ਜਾਣਕਾਰੀ ਲਈ 416-302-3600 ਪੰਜਾਬੀ ਫੂਡ ਸੇਵਾ।
ਤੁਸੀਂ ਕੈਨੇਡਾ ਤੋਂ ਇੰਡੀਆ ਪੈਸੇ ਭੇਜਣਾ ਚਾਹੁੰਦੇ ਹੋ, ਤੇ ਉਹ ਵੀ ਛੇਤੀ ਤੋਂ ਛੇਤੀ ਵਧੀਆ ਰੇਟਸ ਤੇ ਤੇ ਆਰਾਮ ਨਾਲ ਘਰ ਬੈਠੇ? ਇਹ ਸਭ ਮਿਲੇਗਾ ਹੁਣ ਤੁਹਾਨੂੰ ਬਿਨਾਂ ਕੰਪਰੋਮਾਈਜ਼ ਤੋਂ। ਹੁਣੇ ਕਰੋ ਡਾਊਨਲੋਡ ਜ਼ੂਮ ਮਨੀ ਟ੍ਰਾਂਸਫਰ ਐਪ ਫ੍ਰੋਮ ਪੇਪਾਲ ਤੇ ਆਪਣੇ ਫੋਨ ਤੋਂ ਕਰੋ ਪੈਸੇ ਟ੍ਰਾਂਸਫਰ। ਵਧੀਆ ਐਕਸਚੇਂਜ ਰੇਟਸ ਦੇ ਨਾਲ ਬੈਂਕ ਡਿਪੋਜ਼ਿਟਸ, ਕੈਸ਼ ਪਿਕਅਪ ਜਾਂ ਫਿਰ ਮੋਬਾਈਲ ਰੀਚਾਰਜ। ਹੁਣ ਪੈਸੇ ਭੇਜੋ ਇੰਡੀਆ ਆਪਣੀ ਉਂਗਲੀਆਂ ਦੇ ਇਸ਼ਾਰੇ ਤੇ। ਜ਼ੂਮ ਅ ਪੇਪਾਲ ਸਰਵਿਸ, ਤੇਜ਼, ਸਹਿਲ ਤੇ ਸੁਰੱਖਿਅਤ ਮਨੀ ਟ੍ਰਾਂਸਫਰ।
بہتری کی گنجائش ہمیشہ موجود ہوتی ہے. جہاں تک ہمارے مسیحی برادری کا مسئلہ ہے, ان کے بہت سے اکنامیکل کرائسز ہیں. پاکستان میں بہت سی دیگر مائنورٹیز بھی ہیں, اور ایسی مائنورٹیز بھی ہیں جن کی تعداد چند ہزار میں ہے, مطلب ان کے چند ہزار لوگ پاکستان میں ہیں. لیکن ہم دیکھتے ہیں کہ جس طرح سے مسیحی آسانی کے ساتھ نشانہ بن جاتے ہیں اور ان کو ظلم کا نشانہ بنایا جاتا ہے, اس کی بڑی وجہ یہ ہے کہ ہم لوگ معاشی طور پر کمزور ہیں, اور ہماری جو معاشی حیثیت ہے معاشرے میں وہ اتنی مضبوط نہیں جتنی ہم بہت آؤٹ نمبر چھوٹی تعداد میں رہنے والی وہاں کی مائنورٹیز کی ہے. تو اس کی وجوہات جہاں تک ہم دیکھتے ہیں کہ بزنس میں اور کاروبار میں لوگوں کو وہ مواقع نہیں ملے اور وہ مواقع حاصل نہیں کر سکے. ہم جب مارکیٹ میں جاتے ہیں, ایک مسیحی جاتا ہے تو اس کو ایسے چیلنجز اور اس کو عدم تحفظ کا ایک احساس وہاں پر ہے. لیٹ سے اگر کوئی بزنس کرنے کے لیے جاتا ہے تو اس کو وہ کمفرٹیبل ماحول نہیں دیا جاتا اور اس کے لیے جو ارد گرد کا ماحول ہے وہ سپورٹیو نہیں ہوتا. تو اس کے لیے میجرز لیے جا رہے ہیں اور لیے جانے چاہیے تاکہ کرسچنز کے لیے ایک سازگار, مائنورٹیز کے لیے وہاں پر ایک سازگار ماحول ہو جس میں وہ بزنس کر سکے. ابھی روزگار کے لیے تھنگز آر گیٹنگ بیٹر. 5% کوٹے کی وجہ سے بہت سے ہمارے مسیحی بہن بھائی ان کو ملازمت مل رہی ہے, چیزیں بہتر ہو رہی ہیں. لیکن میرا خیال ہے کہ جو ہمارا ایک گیپ پچھلے 40 سالوں میں آ گیا ہے اس کو پورا ہوتے ہوئے بھی کافی ٹائم لگے گا.
بشتا, یہ 5% کوٹا کے بارے میں آپ بتائیں گے ذرا مجھے, میرے لیے بہت سی باتیں ہیں جو نئی ہیں جو آپ کہہ رہے ہیں بتا رہے ہیں.
جی 2011 میں, جی 2010-2011 میں جب پاکستان پیپلز پارٹی کی گورنمنٹ تھی تو اس وقت شہباز بھٹی صاحب جو فیڈرل منسٹر تھے انہوں نے 2008 سے لے کر 2011 تک جب وہ فیڈرل منسٹر رہے اپنی شہادت سے پہلے, تو انہوں نے یہ ایک تاریخ ساز بل جو ہے وہ منظور کروایا جو کہ پرائم منسٹر یوسف رضا گیلانی صاحب کے ٹائم میں اس بل کو پاس کیا گیا کہ جتنی بھی صوبائی اور وفاقی سرکاریں ہوں گی ان میں مائنورٹیز کو 5% کوٹا ملے گا اور 5% سیٹیں جو ہیں وہ ریزرو ہوں گی مائنورٹیز کے لیے. ورنہ مجھے اپنے یاد ہے کہ اگر کسی ایک جاب کے لیے ٹیچر کے لیے یا نرس کے لیے یا کوئی ہمیں کرنا پڑتا تھا تو بڑا کام, بہت محنت طلب کام ہوتا تھا. اسلام آباد تک منسٹر کے یا ایم این اے صاحب کے پیچھے جانا پڑتا تھا. تو اب جو بھی امپلائمنٹ کا اشتہار آتا ہے, گورنمنٹ ویکینسیز کا اشتہار آتا ہے, اس میں 5% کوٹا جو ہے وہ مائنورٹیز کے لیے, جب وہ اپلیکیشن دیتے ہیں تو وہ لکھتے ہیں کہ میں 5% مائنورٹی کوٹے کے تحت اپلائی کر رہا ہوں, تو ان کو بڑی آسانی سے ملازمت مل جاتی ہے. اور اس وقت ہمارے بہت سے گھرانوں میں بینگ اے پاسبان, ایک خداون کا خادم ہوتے ہوئے, کیونکہ میں کلیسیا کو, ایک چرچ کو اس کی ذمہ داری, انتظامی ذمہ داری میرے پاس ہے, ہم اپنے سامنے ان 8-10 سالوں میں جہاں پہ ایک سرکاری ملازم یا ایک ٹیچر ہوتا تھا اس گھر میں 3-3-4-4 لوگ ہیں جو سرکاری ملازمت کر رہے ہیں, اچھی سیلری آ رہی ہے اور پاکستان کے مسیحی جو ہیں ان کی حالت بہتر ہو رہی ہے.
اٹس ویری گڈ نیوز بشپ صاحب, بہت سی باتیں میرے لیے نئی ہیں اور حوصلہ افزا ہیں, آپ کا بہت شکریہ. اچھا, معاشی استحصال کی جو آپ نے بات کی کہ کیونکہ معاشی طور پر پس ماندہ ہونے کی وجہ سے مسیحی جو ہے وہ استحصال کا آسانی سے شکار ہو جاتے ہیں, اینڈ دیٹ از ٹرو, کیونکہ معاشیات جو ہے یہ بہت, اٹس اے ویری امپورٹنٹ فیکٹر ان دا ایکویشن.
بالکل,
معاشی استحصال کے لیے اب تک کوئی اقدامات ہیں جو کیے گئے ہیں معاشی ترقی کے لیے مسیحیوں کی تاکہ استحصال میں کمی لائی جا سکے؟
جی, اس میں سب سے پہلی بات تو سیمسن صاحب میں یہ کروں گا کہ ہمیں اپنے آپ کو سیلف ٹرینڈ کرنے کی ضرورت ہے ایز اے کرسچن کمیونٹی. ماضی میں یہ صورتحال رہی ہے کہ ہمارے, ایک مثال دوں گا چھوٹی سی, آپ بھی شاید ایک مسیحی دیہات سے بلانگ کرتے ہیں, میرا بھی بیک گراؤنڈ جو ہے دیہاتی ہے, میں تو پیدا بھی تنز آباد ہمارا گاؤں ہے,
پینڈو مار کا ہوں بشپ صاحب.
جی بالکل, ہم سب ہی ایسے ہیں زیادہ تر. تو ایسا ہوا ہے کہ ہمارے ماضی میں بات, تو جو کوئی بڑا اگر وہاں پہ غیر مسیحی ذمہ دار ہے وہ اس طرح کی سیاست شروع کروا دیتا ہے اور لوگوں کو لڑوانا شروع کر دیتا ہے کہ وہ آپس کی مقدمہ بازی میں اپنی ساری زمین بیچ بیٹھتے ہیں اسی غیر مسیحی ذمہ دار کو یا جاگیردار کو جو کہ بہت مالدار ہوتا ہے, اور دونوں اپنی لڑائی میں, دونوں مسیحی جو ہیں وہ کبھی وہ اپنی آدھی زمین بھی دیتا ہے کبھی وہ بھی دیتا ہے. تو اس طرح کی صورتحال, ہمیں سب سے پہلے تو سیلف ٹرینڈ ہونے کی ضرورت ہے, اپنی تربیت خود کرنے کی کہ ہم آپسی معاملات کو اتنا طول نہ دیں. آج پاکستان میں زراعت کا شعبہ جو ہے بڑا خوشحال ہے, जमीनों के रेट अच्छे हो गए, जो ठेके हैं वो बड़े अच्छे हैं, लेकिन अब मसीहों के पास जमीन बहुत कम रही है, ज्यादातर जमीन मसीहों ने बेच दी है। तो सबसे पहली बात तो मुआशी इस्तेहसाल के खात्मा के लिए हमें छोटी छोटी अनाओं को और छोटी छोटी बातों से जिनमें हम मुकदमाबाजी में उलझ के जमीनें बिक जाती, कारोबार तबाह हो जाते, मुलाजमतें खत्म हो जाती, हमें उन चीजों से ऊपर आना पड़ेगा। फिर दूसरी बात यह है, मैं समझता हूं कि हमारी क्रिश्चियन कम्युनिटी का जो भी एक्टिविटी सर्कल है दैट रिवॉल्व्स अराउंड द चर्च, वो चर्च कलीसिया के गिन, तो ऐसे काम जो है वो सिर्फ इतवार को इबादत के लिए ही मुख्तस नहीं होना चाहिए कि वहां पर सिर्फ इबादत हो, बल्कि वहां पर ऐसे मौके होने चाहिए, वहां पर ऐसे प्रोग्राम चलने चाहिए जिनमें यूथ को, खवातीन को, नौजवानों को और लोगों को अवेयरनेस दी जाए, जो नए प्रोग्राम्स हैं जिनमें को करके मुलाजमतें आती है, जैसे 5% कोटा के लिए मैंने आपको बताया, बहुत दफा ऐसा होता है कि आम नौजवानों तक या लोगों तक ये खबर पहुंचती नहीं, हम अपने चर्च पर नोटिस बोर्ड पर जब कोई इश्तेहार आता है तो वहां से अनाउंस कर देते हैं या व्हाट्सएप ग्रुप्स में उसको शेयर कर देते हैं, तो ये चर्च की भी जिम्मेदारी है कि वो लोगों को अवेयरनेस दे और लोगों को इन अपॉर्चुनिटी से रोशनास कर पाए।
बिशप साहब सॉरी कता कलामी की माफी चाहता हूँ, पाकिस्तान 70 के करीब साल हो गए हैं पाकिस्तान को वजूद में आया, और चर्च जो है उससे पहले 72 years, right? I believe. तो और चर्च जो है इस इलाके में उससे पहले का इस्टेब्लिश्ड है
जी।
पिछले 70 या 72 साल में चर्च ने, अब जो आप बात कर रहे हैं ये बजहर आसान लग रही है कि चर्च को अपनी कम्युनिटी के लिए, चर्च ने क्यों ऐसा नहीं किया, और अगर क्या चर्च ने ऐसा किया है, और अगर नहीं किया तो क्यों नहीं किया, और मुस्तकबिल में इसके लिए क्या प्लान है चर्च के पास और बिलखसूस आप के जहन में
जी।
मैं इसको क्लैरिफाई कर दूं, आपने कहा कि जो लोगों को अवेयरनेस क्रिएट करना, उनका जो माइंड सेट है उसको चेंज करना, उसकी बात कर रहा हूं, उसके रेफरेंस बात।
सबसे पहली बात तो सैमसन साहब मैं ये कहना चाहूंगा कि चर्च के लिए जैसे मैंने कहा कि बहुत कुछ शुरू में मैंने एक बात की कि बेहतरी की गुंजाइश हमेशा मौजूद होती है, जब मैं ये बात कहता हूँ कि चर्च को अपना किरदार अदा करना चाहिए तो इसका हर किस मतलब ये नहीं कि चर्च ने माजी में किरदार अदा नहीं किया। क्या मैं पाकिस्तान से कबल चर्च के बहुत से ऐसे तालीमी इदारे थे जिनसे सैकड़ों नहीं हजारों लोगों ने तालीम हासिल की, वो टीचर बने, वो मेडिकल के शोबा में गए, वो एजुकेशन के शोबा में गए, और बहुत से लोग वहां से तालीम हासिल करके मेल नर्सिंग करके, हमारे नर्सिंग के ऐसे इदारे थे नर्सिंग करके और मेल नर्सिंग करके बैरून मुल्क एक बहुत लंबा अरसा, मैं समझता हूँ कि क्रिश्चियंस की मोनोपोली थी हेल्थ और एजुकेशन,
दैट इज ट्रू,
दैट वाज बिकॉज ऑफ द क्रिश्चियन इंस्टीट्यूट्स रन बाय द चर्च। अब हुआ यह है कि जब इदारे नेशनलाइज हो गए और उसके बाद हमारे कम्युनिटी में क्रिश्चियंस में एक ऐसा गैप आ गया जिसमें हम दूसरे इदारे शुरू नहीं कर सके, और फिर उस वक्त जो इदारे शुरू हुए उनमें बहुत कम इदारे ऐसे थे, नेशनलाइजेशन के बाद जो इदारे कायम किए गए, बहुत से स्कूल बनाए गए, लेकिन उनका ज्यादातर मकसद जो था वो चर्च की सस्टेनेबिलिटी था। वो इदारे इस सोच के साथ शुरू किए गए कि वो चर्च को फाइनेंशियली सपोर्ट करेंगे, उसमें कम्युनिटी को मतलब अकोमोडेट करने का जो पहलू था वो इतना ज्यादा नहीं
That's
था।
A very, आपकी बात में यहीं पे रुकूं। That's a very important point actually जो आपने बताया कि परपसों के, please continue।
आप बहुत से कैथीड्रल स्कूल्स बनाए गए, बहुत से ऐसे कॉलेजेस कायम किए गए जो दे वर वेरी सपोर्टिव टू द चर्च, लेकिन क्योंकि वहां पर फी स्ट्रक्चर ऐसा था और उसका जो करिकुलम था वो इंग्लिश मीडियम था, जो एक बस्ती का आम गरीब छोटा बच्चा वो इंग्लिश मीडियम में नहीं पढ़ सकता, या देहात का रहने वाला, गांव का रहने वाला एक अनपढ़ माँ बाप का बच्चा वो उस करिकुलम के साथ हम आहंग नहीं था। तो इसलिए बाद में जो इदारे शुरू हुए वो दे वर सपोर्टिव टू द चर्च बट नॉट क्वाइट मच सपोर्टिव टू द कम्युनिटी। तो ये मतलब इसमें हमें डिफ्रेंशिएट करना पड़ेगा और देखना पड़ेगा।
ओके और ये मैंने ये मुझे नहीं पता क्योंकि मैं मुल्क से बाहर हूं कई सालों से, तो जो बराह रास्त इंफॉर्मेशन मेरे पास नहीं है, जो कैथीड्रल स्कूल का आपने जिक्र किया है इट हैज प्लेड अ वेरी गुड रोल, बट एट द सेम टाइम आई बिलीव आई हर्ड दैट द कॉस्ट इज टू मच, आम आदमी जो है अपने बच्चों को वहां पर नहीं लेकर जा सकता,
बड़ा मुश्किल है, बड़ा मुश्किल है। इवन भी पिछले दिनों में हमारे एफसी कॉलेज इज प्लेइंग अ ट्रेमेंडस रोल इन द सोसाइटी, लेकिन वहां पे जो स्कॉलरशिप्स हैं या वसाइलों बड़े महदूद पैमाना पर है। तो मैं ये समझता हूँ हमारे ऐसे इदारों को जो अनप्रिविलेज्ड क्रिश्चियन बच्चे हैं उनके लिए हमें इन इदारों को अपना दिल वसी करना पड़ेगा और उनको अकोमोडेट करना पड़ेगा, वरना हमारे ये जो एफसी कॉलेज है बहुत ही आला पाए कि इस वक्त चार्टर्ड यूनिवर्सिटी है, लेकिन वहां पर जो तालीम है वो इतनी महंगी है कि एक आम शख्स मेरे ख्याल में कि जो जिसके 3-4 बच्चे हैं और वो कोई प्राइवेट जॉब कर रहा है, इवन के गवर्नमेंट जॉब भी कर रहा है, वो अफोर्ड नहीं कर सकता।
इट्स इंटरेस्टिंग,
इदारों को उस मिशनरी बात और सब उस मिशनरी विजन को दोबारा इदारों में लाने की जरूरत है।
यहाँ पर एक बहुत इंपॉर्टेंट नुक्ता है, मैं अभी आपसे उसको मैं बात करता हूँ उसके बारे में। मैंने ये भी सुना है कि जो एफसी कॉलेज है इज प्लेइंग अ वेरी इंपॉर्टेंट रोल राइट नाउ, और अभी क्योंकि हमारे पास उसकी फैक्ट्स एंड फिगर्स नहीं है, लेकिन जैसा आपने फरमाया कि और करने की जरूरत है, जो जरूरत है वो बहुत ज्यादा है
ना, उसमें स्कॉलरशिप प्रोग्राम को और उन अनप्रिविलेज्ड बच्चों को हमें और ज्यादा अकोमोडेट करने की जरूरत है।
और उस जी और उससे पहले दो बातें हैं, मैं भी आपको पहला नुकता तो ये है, मैं लिख भी रहा हूं ताकि मैं भूल ना जाऊं। पहला नुकता तो ये है कि अगर एक अनप्रिविलेज बच्चा, जैसे हमने कहा एक गांव से, एक पसमांदा या एक गुर्बत के माहौल से वो आगे बढ़ता है
जी,
तो सबसे पहली बात जो मैं अपनी अपने बहनों और भाइयों से कहता हूं कि जो एक विजन है, जो एक डिजायर है आगे बढ़ने की कि मैं ये कर सकता हूं, मेरे माँ बाप जो है वो अनपढ़ है, मेरे माँ बाप ने तालीम हासिल नहीं की, मेरे माँ बाप गरीब है, लेकिन मेरे पास ये चॉइस है कि मैं उस गुर्बत में उस अनपढ़ माहौल में ना रहूं, मेरे पास ये आज चॉइस है कि मैं उसमें से बाहर निकल सकूं। ये जो विजन है, ये जो सोच है, ये मैं समझता हूं कि सबसे पहले होनी बहुत जरूरी है हमारे जो पसमांदा जो बच्चे हैं हमारे। जब तक ये सोच नहीं होगी, वो जज्बा पैदा नहीं होगा, और अगर स्कॉलरशिप अवेलेबल भी है तो वो इस्तेमाल नहीं होंगे क्योंकि वो जज्बा नहीं है दिल के अंदर,
वो
उसके लिए कुछ जहन में है आपके।
असल में बात ये है सैमसन साहब कि जिस स्टेज की आप बात कर रहे हैं कि किसी स्कूल या कॉलेज में जाने से पहले उस स्कॉलरशिप को हासिल करने के लिए वो कॉन्फिडेंस लेवल बिल्ड होना, ये कॉन्फिडेंस लेवल आपको चर्च में मिले, इसको बिल्ड करने में चर्च को अपना किरदार अदा करना है।
वेरी इंपॉर्टेंट, वेरी इंपॉर्टेंट क्वेश्चन, वेरी इंपॉर्टेंट पॉइंट बिशप सर।
मतलब हर चीज को जब हम कैटेगोरिकली देखते हैं तो एवरीथिंग इज लिंक्ड अप विद ईच अदर, हम किसी भी चीज को एक दूसरे से मनहा करार नहीं दे सकते कि अच्छा ठीक है ये काम कर ले और ये ना करे। वो जो कॉन्फिडेंस है बच्चे में और उसमें वो खुद एतमादी की एक सोच है, उसके अंदर वो कॉन्फिडेंस है, वो उसको संडे स्कूल से मिलेगा। जब वो बच्चे संडे स्कूल में भेजा जाए
जी,
तब वो इन सारी बातों को इन चैलेंजेस को लेने के लिए तैयार होगा
जी। और बिशप साहब एक संडे स्कूल ऑफ कोर्स जारी बात है, क्योंकि या तो घर से मिले, अगर घर से नहीं तो संडे स्कूल को चर्च को अपना रोल प्ले करना चाहिए, क्योंकि बाज औकात घर में वो चीज मौजूद नहीं होती हालात के मुताबिक। और ये बहुत जरूरी नुकता है कि ये जो सोच है, और ये मैं अपने सिर्फ खास तौर पर मसीही बहन भाइयों को, जो मसीही कम्युनिटी है उसको, लेकिन जनरली दिस इज ट्रू जो भी पसमांदा कम्युनिटी है किसी भी जगह पर, जो भी पसमांदा शख्स है कि जो ज़हनी हालत है उसको बदलना जो है वो बहुत जरूरी है। और लेकिन पाकिस्तान मसीही कम्युनिटी के कॉन्टेक्स्ट में एक बच्चा है जो बचपन से वो जो ग्रो अप करता है और माहौल में उसके, और ये मैं इसलिए कह रहा हूं कि ये सोच बदलनी चाहिए मसीहियों की भी, और जो गैर मसीही जो पाकिस्तान में रह रहे हैं उनकी भी जिम्मेदारी है, क्योंकि जब मसीही या जो माइनॉरिटी तरक्की करेगी तो पूरा पाकिस्तान तरक्की करेगा, और अगर आप एक कम्युनिटी को नीचे दबाते हैं तो आप हकीकत में पाकिस्तान को नीचे दबाते हैं, आप पाकिस्तान के दोस्त नहीं है बल्कि आप पाकिस्तान के दुश्मन है। एंड दिस इज ट्रू, क्योंकि तमाम पाकिस्तानी जो है, जो लोग पाकिस्तान में रहते हैं वो पाकिस्तानी है, تو اگر آپ پاکستانیوں کو نیچے دباتے ہیں تو آپ پاکستان کو نیچے دباتے ہیں اور یہ دشمنی ہے پاکستان کے ساتھ. تو میں اس کی مثال جو دوں گا بشپ صاحب کہ ایک بچہ ایک ایسے ماحول میں بڑا ہوتا ہے جہاں جو غیر مسیحی ہے اس کو ہمیشہ دبا کے رکھتے ہیں کہ تم نچلی ذات کے ہو, تم غریب خاندان سے ہو, تم گندے ہو, تم اس طرح کے جو اس کو جو اس سے ڈسکریمنیشن کی جاتی ہے. ابھی میں آپ کو سینکڑوں مثالیں دے سکتا ہوں. میں اپنی میں مثال دے سکتا ہوں کہ لیکن ایسی مثالیں ہیں جہاں پر ڈسکریمنیشن ہے, جہاں پر آپ کے ہاتھ سے کھانا نہیں کھایا جاتا, آپ کا گلاس علیحدہ کیا جاتا ہے. اور میں کہتا ہوں کہ ایک گندے سے گندا بدبودار منہ والا ایک غیر مسیحی ایک مسیحی کو آ کر کہے گا کہ تمہارا منہ گندا ہے, میں اس کے پانی نہیں پیوں گا, اس کے اپنے منہ سے رالے اور بدبو جو ہے وہ نکل,
بالکل
اپنی اس کی ناک جو ہے وہ بہ بہ کے جم گئی ہوتی ہے اس کی, اب اس کی گڈے جو ہے میں پنجابی میں کہتا ہوں اس کی جمی ہوتی ہے اس کی آنکھوں میں, لیکن وہ پھر بھی دوسرے کو کہتا ہے اور مسیحی جو ہے اس کو ایکسپٹ کر لیتا ہے. دا پوائنٹ از مسیحی اس کو ایکسپٹ کر, مسیحی اس کو یہ نہیں کہتا کہ پہلے جا کر اپنے دانت صاف کرو, اپنی گڈوں کو صاف کرو, اپنے بہتے ہوئے ناک کو صاف کرو, کیونکہ یہ منٹیلٹی جو ہے جب بچپن سے دبایا جاتا ہے یو ایکسپٹ کہ گندے سے گندا شخص جو ہے آ کر آپ کو کہتا ہے کہ آپ گندے ہیں اور آپ ایکسپٹ کر لیتے ہیں کہ شاید میں واقعی ہی گندا ہوں. اٹ از ٹائم فار اس ٹو سٹینڈ اپ اینڈ سٹینڈ اور گراؤنڈ اینڈ سے ہینگ آن سیکنڈ بیفور یو کال می ڈرٹی آئی وانٹ یو ٹو گو اینڈ واش یور فیس دین یو کم بیک اینڈ ٹیل می بیکاز آئی ایم مچ کلینر دین یو آر. But the thing is that somebody has to create that confidence. اور آپ نے بڑی اچھی بات کی بشپ صاحب کے چرچ جو ہے they have to play that role in church to uplift the community. اگر آپ کے ذہن میں بات ہے اگر ہم کریں تو اس کے بعد میرا ایک دوسرا سوال ہے.
آپ نے جو بات کہی میں اس کے ذمن میں صرف ایک بات کہنا چاہوں گا. بائبل مقدس ہمیں یہ بات سکھاتی ہے, خداوند یسوع مسیح نے یہ کہا کہ تم زمین کے نمک ہو, اگر نمک کا مزہ جاتا رہے تو وہ کس کام کا ہے سوائے اس کے کہ باہر پھینکا جائے اور آدمیوں کے پاؤں کے نیچے روندا جائے. ہم شاید آج اپنے خداوند خدا سے کتاب مقدس سے اور خدا کے گھر سے دور ہونے کی وجہ سے یہ باتیں سن رہے ہیں. بہت یہ اتفاق ہوتا ہے. ہمارے ایک واقعہ میں آپ کو بتاتا ہوں کہ سارا دن ایک آبادی ہے ہمارے چائے والے کے قریب, وہاں پہ بیٹھ کے باہر تاش اور جوا کھیلتے رہتے ہیں. تو ایک دن بزرگ صاحبان جب پولیس ان کو پکڑ کے لے گی کسی کام میں تو وہ میرے پاس آئے بعد میں چھوڑ کے آئے.
آپ نے پھر کیا بولیے, کیا کہا انہوں نے؟
عزت کوئی نہیں ہماری, عزت کوئی نہیں. تو میں نے کہا جی جو سارا دن آپ وہاں پہ بیٹھ کے دری بچھا کے گاؤں میں باہر جوا کھیلتے رہتے ہیں, تاش کھیلتے رہتے ہیں اور چرس پیتے رہتے ہیں, ایسے کاموں کے بعد پھر عزت. ہمیں بھی بہت سی باتیں اپنے اندر درست.
Absolutely, I totally agree. اسی لیے اور جو میں نے پہلے کہا وہ اسی نقطے کو ایکچولی بتاتا ہے کہ وی ہیو ٹو ارن رسپیکٹ. کوئی رسپیکٹ مفت میں نہیں کرتا. میں نے دیکھا ہے کہ کوئی عزت کسی کی مفت میں نہیں کرتا. آپ کو عزت کروانی پڑتی ہے, زبردستی نہیں, اپنے کردار سے. اپنے کردار سے. سو we have to look at ourselves as well, and at the same time we have to confront those who put you down. You have to stand your ground. جب تک ہم یہ نہیں کریں گے جو استحصالی جو لوگ ہیں وہ استحصال کرتے رہیں گے. اور بعض اوقات اچھا بشپ پتی ایک بات اس کے بہت سارے سوال ہے. I believe that I hope that we'll have more time in the future to do programs with you. I don't think we'll be able to cover everything that I have on my mind. ایک میں مثال دیتا ہوں. تقریباً 5-6 سال پہلے میں پاکستان گیا جب جوزف کلونی کا واقعہ ہوا تھا بڑا مشہور.
جی جی.
تو وہاں پر میں خود گیا. میں نے کہا میں جا کر پتا کرتا ہوں کہ کیا سچویشن ہے. اس وقت میں 25 سال کے بعد پاکستان گیا تھا اور میں I was in a shock actually. میں ایئرپورٹ پر اترا اور وہاں ایئرپورٹ جب باہر نکلا تو وہاں وہ ایک ریڑھی کے اوپر سموسے بیچ رہا تھا پکوڑے. تو مجھے اتنی خوشی ہوئی اس کو. میں نے کہا کہ اچھا 25 سال پہلے پکوڑے بکتے تھے, آج بھی ریڑھی پر پکوڑے بکتے ہیں. تو میں نے پکوڑے لے کر کھائے. تو I was very excited. میں چھوٹی سی بات مثال دی کہ I was like looking at things and तो मैं 25 साल के बाद एक तरीके से नए सिरे से पाकिस्तान गया, तो मैं जोसेफ कॉलोनी में गया खुद हालात का पता करने के लिए। तो वहां पर मुझे पता चला कि जो असली मसला शुरू हुआ था वो कोई उसमें कोई शराब का भी चक्कर था, कोई यू नो
स्नूकर खेलते थे इकट्ठे, जो इल्जाम लगाने वाला था वो स्नूकर इकट्ठे खेलते थे, और फिर कोई वो जो नाई की दुकान है वहां पे कुछ झगड़ा हुआ और
तो
वो मसला शराब।
राइट राइट, तो मेरा मकसद ये है कि हमें खुद भी जिम्मेदारी लेनी पड़ेगी अपनी, हम जो है हर वक्त किसी दूसरे को इल्जाम नहीं दे सकते।
जी बिल्कुल।
उससे क्या होता है उसकी मैं बताऊं होता क्या है, बहनों भाइयों से बात कर रहा हूं और बिशप साहब बताइएगा आप अग्री करते हैं उसके साथ के लिए जो मैं कहने वाला हूं, कि जब हम हर बात को कहेंगे कि शेर आ गया है शेर आ गया है शेर आ गया है, और जब हकीकत में शेर आएगा तो फिर कोई हमारी बात सुनेगा नहीं। अगर हम हर चीज को जो है मजहबी रंग देना शुरू कर देंगे, एक शख्स है वो एक मसीही है एक मुसलमान है, दोनों मिलकर शराब पी रहे हैं, उनका लड़ाई हो जाती है, वो मसीही को मारता है और आप कहते हैं जी कि मसीहियों का इस्तेहसाल हो गया, ये बात भी तो गलत है, क्योंकि उससे होगा क्या कि जब वाकया ही इस्तेहसाल हो रहा है उस वक्त फिर आपकी कोई बात सुनेगा नहीं, तो वो लोग जो वाकया ही तासुब का शिकार होते हैं उनकी फिर कोई सुनता नहीं। अगर आप हर बात को अपने आप को दुरुस्त करने के बजाय अपनी गलतियों से अगर आप जो है इन हालात को ऐसे हालात पैदा करते हैं और जिसको फिर आप बाद में मजहबी रंग दे दे, तो वी हैव टू बी वेरी केयरफुल। बिशप साहब मैंने जो कहा वो दुरुस्त है?
बात आपकी बात सही, वो बहुत हद तक सही और दुरुस्त है, और इस वक्त हमें हर इशू जो है सिर्फ क्योंकि उसमें क्रिश्चियन है, जिस मुआशरे में हम रह रहे हैं वो मुआशरा बहुत ही ताकत का मुआशरा है, और उसमें वही जो तगड़ा है वो सर्वाइव कर। एक छोटी सी मिसाल दूंगा आपको कि अगर कोई थाना है तो वहां पे SHO वो लग सकता है बीइंग नॉन मुस्लिम, जो मुसलमान है वहां पर नॉन क्रिश्चियन होते हुए भी, जिसके पीछे कोई अच्छी या तो तगड़ी बरादरी है या उसके पीछे कोई बड़ा सियासी वजीर है या कोई बड़ा कोई एक अफसर है जो उसके पीछे हाथ रख सकता है। इट्स नॉट जस्ट विद द क्रिश्चियंस, इट्स इन द मुस्लिम्स एज वेल। अच्छी पोस्टिंग उसको मिलेगी जिसके पीछे कोई तगड़ा हाथ होगा। तो हम इस मामला में मैं ये समझता हूं कि हमें देखना होगा कि ये इस सोसाइटी की जिसमें हम रह रहे हैं एक साइकी है, और उसमें जो मजहब का एलिमेंट है जब उसमें मजहब आ जाता है तो वो फीलिंग और भी स्ट्रांग हो जाती है, क्योंकि बरेसगीर पाक व हिंद जो है हम लोग बहुत ज्यादा मजहबी वाकया हुए हैं, और हमारे अंदर हर तरफ ही चाहे मसीही हो चाहे वो हिंदू हो चाहे वो मुसलमान हो, हम लोग अपने दूसरे जो हम मजहब दुनिया में दूसरी जगहों पर हैं उनसे कुछ ज्यादा मजहबी रुझान के हम हामिल हैं।
That's interesting. बिशप साहब ने पहले एक बात कही थी, मैं I want to go back और फिर हम टॉपिक को स्विच करेंगे। अभी तक हमने मुआशी इस्तेहसाल की बात की थी और या समाजी इस्तेहसाल की हमने डिस्कशन किया, मैं मजहबी इस्तेहसाल के ऊपर आऊंगा। लेकिन एक सवाल के बाद, आपने कहा था कि जैसे स्कूल है कॉलेजेस है जो अदारे नेशनलाइज हो गए और उसकी वजह से एक डिक्लाइन आया क्रिश्चियन ये जो ग्रोथ में सोशल या एकेडेमिक एरिया में भी। FC कॉलेज इज प्लेइंग वेरी वेरी गुड रोल, लेकिन जैसा हमने कहा कि जरूरत बहुत ज्यादा है, और इसके अलावा जो कैथीड्रल स्कूल है या दूसरे और स्कूल है, एंड आई बिलीव आई होप दैट दे रियलाइज दैट मेकिंग मनी इज इंपॉर्टेंट बट देर आर ऐसे मकासद भी है दे आर हायर देन मनी। लेकिन मैं आपसे एक बात पूछूं कि एक बच्चा है वो एक मेहनत से आगे बढ़ता है, वो स्कॉलरशिप ले लेता है FC कॉलेज में या कैथीड्रल में पढ़ता है, अच्छे मार्क्स लेता है, यूनिवर्सिटी में जाता है, जब वो बाहर निकलता है डिग्री हाथ में पकड़कर
जी,
तो उसको उस वक्त मैं समझता हूं कि पता लगता है एक बहुत बड़ा मसला कि एक तो कॉमन फैक्टर है कि जिसके पास ताकत होती है उसकी बात सुनी जाती है, एक तो वो है, वो मुसलमान मसीही सबके लिए यकसा है,
वो सबके लिए यकसा है।
लेकिन फिर मसीही एक एडेड उसमें एक اضافی پہلو یہ ہوتا ہے کہ وہ مذہب کے لحاظ سے بھی وہ جو ہے وہ مائنورٹی ہے, تو اس میں ایڈ ہو جاتا ہے. اب جیسا آپ نے کہا کہ جو معاشی استحصال ہے, اب ایک وہ ایسے معاشرے میں جاتا ہے جہاں پر معاشی استحصال پہلے ہی ہو رہا ہے, غریب کی بات نہیں سنی جاتی, اور پھر اس میں ایک مذہب کا رنگ بھی آ جاتا ہے, اس کے لیے کیا امید ہوگی اس بچے کے لیے؟ گورنمنٹ میں جابز میں نے دیکھا ہے کہ مل جاتی ہیں, لیکن جو جو پرائیویٹ سیکٹر میں وہ اگر بچہ جو ہے وہ کس طرح کے اس کو مسائل کا سامنا کرنا پڑتا ہے کامیاب ڈگری حاصل کرنے کے بعد, اور اس کے بعد ان کا کیا حل ہو سکتا ہے؟
جی ابھی تو جیسا میں نے پہلے آپ کو بتایا کہ موجودہ حالات میں تھنگز آر گیٹنگ بیٹر, اور خداوند کے فضل سے ہماری یہ جو پریزنٹ گورنمنٹ ہے, یہ بھی پریویس گورنمنٹس نے بھی, جیسے میں نے آپ کو بتایا کہ 5% کوٹا شہباز بھٹی صاحب جب منسٹر تھے تو پیپلز پارٹی کی گورنمنٹ نے یہ کام کیا, اور اس سے اب روزگار کے دروازے بہت زیادہ کھلے ہیں. ابھی جو پریزنٹ گورنمنٹ ہے ان کے لیے ہم یہ دیکھتے ہیں جیسے کچھ ایسے مائنورٹیز کے ایشو جو پینڈنگ چلتے آ رہے تھے, آسیہ بی بی کو مطلب اس کی ساری سنوائی کر کے اور اس کو رہا کیا گیا ہے سپریم کورٹ کے فیصلے کی روشنی میں, اور دیگر اس طرح کے بہت سے معاملات جو پینڈنگ تھے ان کو حل کیا جا رہا ہے, ان کو چلایا جا رہا ہے. یہاں تک کہ پرائم منسٹر صاحب نے جب وہ یو این او میں خطاب کر کے گئے ہیں نیو یارک میں, پاکستان پہنچنے کے بعد انہوں نے اس میرے خیال میں ایک ایسی سپیچ کی ہے جو مائنورٹیز کے لیے دیٹ واز لانگ اویٹڈ, اور انہوں نے اپنے ٹویٹ میں بھی اس بات کا کہ جو بھی کسی غیر مسلم شخص کو پاکستان میں کم تر سمجھتے ہوئے اس کے ساتھ کوئی ظلم اور زیادتی کرے گا تو ریاست اس کے ساتھ سخت ہاتھوں سے نپٹے گی. تو تھنگز آر گیٹنگ بیٹر, ابھی میں یہ سمجھتا ہوں کہ جو نوجوان ہیں ان کو بھی آگے بڑھنا چاہیے, جو اپرچونٹیز ہے اویل کرنی چاہیے, جہاں پر بھی کہیں اگر وہ سمجھتے ہیں کہ ان کے ساتھ ظلم ہو رہا ہے, زیادتی ہو رہی ہے. ہمارے بہت سے میڈیا اس وقت بڑا ایکٹیو رول پلے کر رہا ہے, اور پچھلے دنوں میں ساہیوال میں ایک واقعہ ہوا جہاں پر ایک چرچ بنانے کا تنازع تھا, دو بھائیوں کے ان کو گولیاں لگی, ایک کے سر میں گولی لگی, دوسرا بھی بہت شدید زخمی تھا, لیکن پولیس نے اور میڈیا نے خاص طور پر ہمارے جو وہاں پر مسیحی مختلف کلیسیاؤں کے لوگ ہیں سب اکٹھے ہو گئے اور سب نے ان مظلوموں کی آواز اٹھائی اور ان کو انصاف مل رہا ہے. تو میں یہ سمجھتا ہوں کہ گریجولی بہتری آ رہی ہے, روم واز ناٹ بلٹ ان ون ڈے, ایک دن میں سب کچھ ٹھیک نہیں پہنچے گا, اور اس میں ہر ایک کو اپنا کردار ادا کرنا. اور میں یہاں پر کیونکہ سوشل میڈیا پر بھی غالباً آپ نے بتایا تھا کہ فیس بک پر بھی یہ چلے گا,
جی جی میں بلکہ اس وقت چل رہا ہے,
جی پاکستان میں رہنے والے مسیحی بہن بھائیوں کو یہ کہنا چاہوں گا کہ جو شخص بھی ملک میں یا ملک سے باہر اگر وہ 10% 5% بھی کنٹریبیوٹ کر رہا ہے تو اس کو اپریشیٹ کرے, کیونکہ دیکھنے میں ایک چیز یہ آتی ہے کہ اگر کوئی شخص تھوڑا یا زیادہ کام کرتا ہے میں بھی شاید وہ کہیں بتانے میں ایگزیجریٹ کر جاتا ہے کہ یہ سب کچھ ہم نے کیا ہے. تو اگر ہم کسی کی حوصلہ افزائی نہیں کر سکتے تو کسی کو ڈیمورلائز بھی نہ کریں. آہستہ آہستہ ہوتا کیا ہے کہ جو کام کرنے والے لوگ ہیں وہ بے حوصلہ ہو کر, وہ ڈسکرج ہو کر وہ گھر بیٹھ جاتے ہیں. یہ کسی بھی سوسائٹی کے لیے, خاص طور پر مسیحیوں جیسے پسے ہوئے ایک سوسائٹی کے ایلیمنٹ کے لیے جو بہت دبا ہوا ہے, ان کے لیے بات بڑی ناخوشگوار ہوتی ہے کہ جب لوگ بے حوصلہ ہو کر ڈسکرج ہو کر آپ ضرور جو تھوڑا بہت بھی کسی کے لیے کر اس کو ضرور انکریج اور اس کو حوصلہ دے کہ وہ آگے چل کر کچھ اور زیادہ اپنی قوم کے لیے اپنے لوگوں کے لیے ڈلیور کرے.
اوکے اگر آپ بہنوں بھائی اگر آپ ہمیں کال کرنا چاہتے ہیں تو ضرور کال کیجیے, یہ واٹس ایپ کا نمبر ہے آپ کے سامنے آ رہا ہے, پلیز کال ایز اٹ دس نمبر اف یو ہیو اے کوسچن فار بشپ صاحب. بشپ صاحب ایک میسج, ایک ہمارا بھائی کا سوال آیا ہے عبید چودھری صاحب کا ٹورانٹو سے, وہ پوچھ رہے کہ جو 5% کوٹا ہے یہ ایک بڑی ہائی پوزیشن پر بھی ہے, فار ایگزامپل ایس ایچ او یا اس لیول کی جو پوسٹس ہو اس کے اوپر بھی ہے 5% کوٹا؟
ایس ایچ او اصل میں جو ہوتا ہے, ہمارے بہت سے کرسچن کراچی میں ایس ایچ او ہیں, لاہور میں بھی ایس ایچ او رہے ہیں. ایس ایچ او اصل میں یہ ایک ڈیوٹی ہے जो इंस्पेक्टर या सब इंस्पेक्टर के लेवल के एक पुलिस ऑफिसर को ये ड्यूटी दी जाती है। तो ये एक ड्यूटी है, एसएचओ होना ड्यूटी है, ये कोई अपॉइंटमेंट नहीं है। ये कोई भी इंस्पेक्टर लेवल का जो पुलिस ऑफिसर है तो थाने का एसएचओ, उसको ये ड्यूटी दे दी जाती है। बहुत से क्रिश्चियंस ऐसे हैं जो एसएचओ रहे हैं,
स्टिल सब एसएचओ। गुड गुड आंसर बिशप साहब, वेरी प्रोडक्टिव टॉक, आई अप्रिशिएट वेरी मच योर टाइम बिशप साहब। मजहबी इस्तेहसाल जो है ये एक मैं इसको क्या कहूंगा, ठेठ उर्दू में इसको कहेंगे, मेरी तलफ्फुज में गलती होगी तो मुझे माफ कर दीजिएगा, जो हमा जहत जिसको कहते हैं, मुख्तलिफ पहलू जिसके होते हैं, आई बिलीव
मैं समझ गया,
इसके मुख्तलिफ पहलू हैं मजहबी इस्तेहसाल के। एंड वी एक तरफ जो है, एक तरफ क्योंकि ये इट्स वेरी डिफिकल्ट टू टॉक, और मैं बताता हूं कि क्यों इट्स डिफिकल्ट टू टॉक, क्योंकि एक तरफ आई हैव मुस्लिम फ्रेंड्स इन पाकिस्तान हु आई लव डियरली एंड दे लव मी वेरी मच, है ना, और दूसरी तरफ ऐसे लोग हैं जो हु बर्न शमा एंड शहजादा लाइफ,
जी,
और वो भी अपने आप को मुसलमान कहते हैं। तो इसलिए वी हैव टू बी वेरी केयरफुल, वी कैन नॉट जस्ट यू नो पुट अ ब्लैंकेट ऑन एवरीबॉडी। तो मैं कहना चाहता हूं कि इससे पहले आई एक्नॉलेज कि आई एम नॉट ब्लेमिंग एवरीबॉडी बिकॉज दैट इज नॉट फेयर, अगर सारे बुरे होते तो मैं कहता, राइट, मुझे उस पर डरने की बात नहीं है क्योंकि सच बोलना चाहिए, लेकिन ऐसा है नहीं। बहुत मोहब्बत करने वाले मुसलमान बहन भाई है और यू नो मेरे अपने दोस्त हैं और बहुत से तो एनीवेज, लेकिन ये जो मजहबी इस्तेहसाल है, हाउ टू पुट इट दिस, इसकी लेट मी मेक इट इजियर, इसके बारे में आप थोड़ा बताएंगे जो थॉट्स
जी
इसकी जो है, और उसके बीच में मैं फॉलो अप क्वेश्चन करूंगा, बट लेट्स स्टार्ट द कन्वर्सेशन।
जी पाकिस्तान जिस मुल्क में हम रह रहे हैं ये मैं समझता हूं कि एक बड़ा अच्छा प्यारा मुल्क था और बड़े सब लोग मिलजुल कर रह रहे थे। इसमें हम अफगान वॉर के टाइम में जब देखते हैं तो एक ऐसा मजहबी आइडियोलॉजी जो उस वक्त के जो नेशनल और इंटरनेशनल अलायंसेस थे उनको ये सूट करती थी कि वहां पर शदीद मजहबी रुझान जो है वो पैदा किया जाए ताकि वहां पर अफगान वॉर में अपने मतलूबा नतायज हासिल किए जा सके। और ये वो वक्त था जब नर्सरीज प्लांट हुई और उसमें सबसे पहले तो मजहबी और फिर मजहब में आगे चल के फिरका परस्ती और फिर फिरका परस्ती से हम देखते हैं कि बात आगे निकल गई, फिर मुख्तलिफ फिरका वारियत वहां पर शुरू हो गई मुसलमानों में और फिर मजहबी रवादारी आहिस्ता आहिस्ता कम होती गई। वो लोग जो काफी दहाइयों से इकट्ठे रहते आ रहे थे आखिर में आते 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 जो मजहबी रवादारी खत्म होने के करीब हो गई और जो एक दूसरे की अदम बर्दाश्त है वो इस हद तक आ गई कि कोई भी किसी दूसरे को बर्दाश्त करने के लिए तैयार नहीं था। अब खुदावंद के फजल से मैं ये समझता हूं कि पिछला कुछ 1.5 साल हुआ है जो मौजूदा गवर्नमेंट है उन्होंने बड़ा सख्त स्टांस लिया है। सबसे पहली बात कि अफगानियों को जो गैर कानूनी अफगानी यहाँ पे रह रहे हैं और उनकी नकलो हरकत है बॉर्डर के पार से उसको रोका जाए। तो इससे मैं ये समझता हूँ कि ये काम जहां से शुरू हुआ था क्योंकि ये शुरू भी यहीं से हुआ था, तो जहां पर चीज गुम होती है वहीं से वो मिलती भी है। तो मैं ये समझता हूँ कि जब ये शुरू हो गया है पाकिस्तान में बेहतरी आ रही है और बेहतरी आती रहेगी। मजहबी मामला उठते हैं बहुत से, अगर कुछ गैर मसीही मुसलमान थे जिन्होंने शांति नगर को जलाया और उसका नुकसान किया तो उस हजूम को आगे बढ़ने से रोकने वाले भी उस वक्त चंद मुसलमान ही थे। कैप्टन कैसर जो पाकिस्तान आर्मी के एक जवान थे वो पीरोवाल कैंट से आ रहे थे जब उन्होंने आग के शोले और धुआं उठते हुए देखा तो उन्होंने गाड़ी उस तरफ मोड़ ली और अपने तीन चार के साथ उन्होंने उस हजारों के जो जुलूस था उसको रोक दिया। रोकने वाले भी मुसलमान ही थे। अभी मैं ये समझता हूँ कि जैसा आपने पहले कहा कि हर सोसाइटी में कुछ शदीद रुझानात रखने वाले लोग होते हैं और कुछ मोतदिल भी होते हैं। तो हम समझते हैं कि इस वक्त पाकिस्तान के लिए जो मजहबी अदम बर्दाश्त है और फिरका वारियत है, ये एक बहुत बड़ा नासूर है। पाकिस्तान को एक ऐसी रियासत बनाने के लिए जो कायदे आजम की आइडियोलॉजी के मुताबिक है। कायदे आजम ने अपने उस खुतबा में जो उन्होंने 11 अगस्त को अकलीतों के हवाले से कहा था, मुस्लिम विल सीज टू बी मुस्लिम एंड हिंदू विल सीज टू बी हिंदू एंड क्रिश्चियन विल सीज टू बी क्रिश्चियन और सब पाकिस्तानी होंगे। यहाँ पर मजहब का मामला किसी मजहब जो है ये हर एक का शख्सी मामला होगा, रियासत का इससे कोई लेना देना नहीं होगा। तो ये वो कायदे आजम का पाकिस्तान है जो कायदे आजम चाहते थे। आज बहुत कुछ हो चुका है लेकिन अभी भी बहुत से कामों को बेहतर करने की जरूरत है और बेहतरी लाने की जरूरत है। पाकिस्तान के कानून में अभी भी ऐसी बातें हैं कि जो पाकिस्तान का वजीर आजम है वो कोई गैर मुस्लिम नहीं बन सकता। तो ऐसी चीजें जो है, मैंने कभी भी शायद वजीर आजम नहीं बनना, लेकिन ये एक बाज़ुकात मेरे दिल में सवाल जरूर पैदा कर देता है कि क्या मैं पाकिस्तानी नहीं हूँ, क्या मैं दूसरों से कमतर पाकिस्तानी हूँ। तो इन चीजों को अदम तहफ़्फ़ुज़ के शिकार मसीही और दूसरी जो दीगर अकलीतें हैं जो मुहिब वतन है, आप देखें कि आज तक पाकिस्तान का कोई भी मसीही जो है उसको गद्दारी की सजा नहीं हुई। कोई भी मसीही आज तक गद्दारी में गिरफ्तार नहीं हुआ कि ये गद्दार है, ये मुल्क दुश्मन है और ये मुल्क के राज जो है वो दुश्मन तक पहुंचाता है या ये दुश्मनों के साथ मिलकर पाकिस्तान के खिलाफ साजिश करता है। कोई भी मसीही गद्दारी का मुर्तकिब नहीं हुआ। मसीहियों की बड़ी खिदमात है। तो ऐसी बातें जो है वो फिर हमें हमारे हौसलों को बाज़ुकात कमजोर कर देती हैं। हुकूमत वक्त से हम ये डिमांड करते हैं और हमारे जो सियासी नुमाइंदे जो पार्लियामेंट में मौजूद हैं, मैं समझता हूँ उनका ये वो बड़ा मेहनत कर रहे हैं, बड़ा अच्छा किरदार अदा कर रहे हैं। उनको मजीद बेहतर किरदार अदा करने की जरूरत है कि वो पाकिस्तान में मसीहियों के उस बराबर के शहरी होने के तशख्स को और हक को उसकी आवाज पार्लियामेंट में उठाए।
बिशप साहब बहुत शुक्रिया। इस वक्त हमारे पास तकरीबन 10 मिनट और रह गए हैं। मजहबी और वेरी इंसाइटफुल कन्वर्सेशन एंड आई होप एंड आई विल समराइज इट। थोड़ी देर के बाद इसका हम खुलासा जो है वो पेश करेंगे आपके साथ और मुस्तकबिल में भी विल हैव दीज काइंड ऑफ प्रोग्राम्स। जो मजहबी इस्तेहसाल है, जो जो आपने बड़ा अच्छा एक्सप्लेन किया कि एक माइंड सेट, एक सोच पैदा हुई अफगानिस्तान जब की जो हालात थे जब रशिया ने इन्वेड किया और वो सोच जो है वो लिंगर ऑन किया उसने और पाकिस्तान में। लेकिन डू यू थिंक दैट पाकिस्तान इन जनरल और पाकिस्तानीज इन जनरल रियलाइजिंग दैट दिस रिलीजियस परसिक्यूशन ऑफ माइनॉरिटीज, आर दे कमिंग टू दिस रियलाइजेशन दैट दिस एक्चुअली इज हर्टिंग पाकिस्तानीज? इज देर डू यू टॉक टू पीपल, डू दे सी दिस कि ये जो है ये पाकिस्तान के लिए नुकसानदेह है?
जी जो एक समझदार तबका है और जो पाकिस्तान के लिए एक
बिशप साहब माफ कीजिए, हाथ जोड़कर माफी, कतक लाभी माफ कीजिएगा, और मैं और क्या ये जो अक्सरियती तबका है क्या वो ये रियलाइज कर रहा है कि हकीकत में जो मजहब को जो के नाम पर आप जब इस्तेहसाल करते हैं तो उसमें अपने मजहब की प्रोटेक्शन जो है उसका आंसर शामिल होता है बेसिकली। तो क्या तबका रियलाइज कर रहा है कि ये जो हमें जो एक सोच दी गई है मजहब की प्रोटेक्शन की कि मजहब खतरे में है या मजहब की इज्जत खराब हो गई, ये हकीकत में ये सोच जो है ये डिस्ट्रक्टिव सोच है। کیونکہ آپ اپنے مذہب کی عزت زبردستی نہیں کروا سکتے کسی سے، آپ محبت کے ساتھ اپنے سلوک کے ساتھ آپ عزت کرواتے ہیں. میں کیا، اور جب یہ سوچ پیدا ہو جائے گی تو یہ استحصال ختم ہو جائے گا. وہ جو بیچ میں جو ایلیمنٹ ہے جس کو استعمال کرتے ہیں جو شر پسند عناصر ہے، وہ ختم ہو جائے گا. کیا یہ سوچ پیدا ہو رہی ہے کہ ہم زبردستی عزت نہیں کروا سکتے، ہم اپنے زبردستی حفاظت نہیں کر سکتے، اور خطرہ نہیں ہے اس کمیونٹی سے ہمارے مذہب کو، اور پھر کہ اس ساری سوچ یہ جو ہے پاکستان کے لیے نقصان دہ ثابت ہو رہی ہے اور اس کو تبدیل ہونا چاہیے؟ کیا ایسی سوچ پیدا ہو رہی ہے اکثریت میں؟
جی، میں یہی بات کرنے لگا تھا جب آپ سوال دوبارہ پھر بیچ میں آ گئے. تھینک یو ویری مچ آپ کے دوبارہ اس کو ایکسپلین کرنے سے آئی گاٹ کلیئر آئیڈیا آف وٹ یو وانٹڈ ٹو آسک. میں یہ سمجھتا ہوں اس وقت پاکستان میں ایک پڑھا لکھا جو معتدل حلقہ ہے وہ پورے طور پر اس بات کا حامی ہے کہ پاکستان کو ایک ایسی ریاست بنانا ہے جو قائد اعظم کے اس سوچ کی عکاسی کرتی ہو جس میں مذہب ہر ایک کا شخصی معاملہ ہے، اور یہ تب تک ممکن نہیں ہوگا جب تک ہم پاکستان کو ان لائنز پر واپس نہیں لاتے جن لائنز پر پاکستان. کتنی بڑی بات، ایک بری بات یا بڑی بات ہم کہتے کہ ایک ایسا ملک جو اس وقت ہندوستان کی اقلیتوں پر ڈھائے جانے والے مظالم کے نتیجے میں وجود میں آیا، وہاں پر مائنورٹیز کے ساتھ اگر ایسا ہو، وہاں پر اگر اقلیتوں کے ساتھ ایسا ہو، تو میرے خیال میں یہ بڑی بدقسمتی کی بات،
بدقسمتی کی بات ہے. Absolutely.
یہ ملک تو بنا ہی اقلیتوں کے لیے تھا جو ہندوستان میں اس وقت انگریز کے ظلم کا شکار تھی، اور شاید جو ہندو اکثریت وہاں پر تھی ان کے مظالم کا. بے شک اس وقت ہمارے پاکستان میں بھی بہت سے ایسے ہندو ہیں جو سندھ میں رہتے ہیں اور وہ پاکستان کے محب وطن شہری ہیں. دے چوز ٹو لیو ان پاکستان، انڈیا کو چھوڑ کر انہوں نے یہ فیصلہ کیا. تو جب ان کے حب الوطنی پر شک کیا جاتا ہے، بات یہ ہے کہ جب ہم کریکلم میں دیکھتے ہیں، ابھی کریکلم میں چینجز لائی جا رہی ہیں. ہمارے مسیحی بہت ہی پیارے میرے بھائی پروفیسر انجم جیمز پال صاحب پنجاب ٹیکسٹ بک بورڈ نے کافی جو کریکلم چینجز ہیں ان کے پاس وہ ذمہ داری ہے اور وہ اس میں چینج کر رہے ہیں. ہمارے منسٹر اعجاز عالم اگسٹین جو پنجاب کے منسٹر ہیں مائنورٹیز کے، وہ اس پر کافی کام کر رہے ہیں. ہماری پنجاب گورنمنٹ کافی ڈٹرمنڈ اور کافی اس کے لیے کنسرنڈ ہے. جب بتایا جاتا ہے ایک تیسری کلاس کے بچے کو کہ جو مکار ہندو تھا اور جو عیار انگریز تھا انہوں نے مل کر مسلمانوں کے ساتھ، اب وہ جو ایک چھوٹا بچہ جو مسلمان ہے جو شروع سے یہ سیکھ لیتا ہے کہ ہندو، اب ہندو تو آپ کا پاکستانی شہری بھی ہندو ہے، کیا وہ سب کے سب ہندو جو ہیں وہ مکار ہیں؟ اور اگر انگریز یا مسیحی جو انگریز تھا جو اس کو عیار کہا جاتا ہے، ایسی مذہبی منافرت کی چیزوں کو جو بچپن سے ہی بچوں کے ذہن میں ڈال دی جاتی ہے ان کو کریکلم سے نکالنے کی ضرورت ہے، اور اس پر کام ہو رہا ہے. اب یہ چیزیں ان میں بہتری آ رہی ہے اور یہ مزید بہتری آتی جائے گی. اب جس بات کو آپ نے کہا، آپ دیکھیں کہ ہمارے مسلمان دوستوں میں، بہن بھائیوں میں، میں ساہیوال کی مثال دوں گا. میرے بہت ہی پیارے دوست علامہ سید ضیاء اللہ شاہ بخاری، جب بھی کوئی معاملہ ہوتا ہے، میرے بہت ہی پیارے دوست سید علمدار حسین، وہ آج کل امریکہ آئے ہوئے ہیں، شیخ اعجاز احمد ہے وہاں پر، اور ہمارے بہت سے دیگر مسلمان دوست ہیں جو ہماری ساہیوال چرچ کاؤنسل کے ساتھ مل کر، اور ہمارے ساتھ جب بھی مسیحیوں کا یا مسلمانوں کا آپس میں کوئی تنازع ہو جاتا ہے تو ہم وہاں پہ بیٹھ کے مل جل کے معاملہ حل کر دیتے ہیں. جو بھی بات ہے وہ سن کے ان کی وہ غلط فہمی دور کر دیتے ہیں. ہمارے وہاں پہ جو بین المذاہب ہم آہنگی ہے، وہ اس نے ایسی فضا قائم کی ہوئی ہے کہ جس کی مثال بہت کم ملتی ہے. بہت دفعہ لوگ جب کوئی چھوٹا سا واقعہ ہو جاتا ہے تو کہتے ہیں کہ جی کہاں گئی بین المذاہب ہم آہنگی. تو میں یہ بات بتاتا ہوں کہ آپ اندازہ کریں کہ اتنی کوششوں کے باوجود بھی ایسے اکا دکا واقعات ہو جاتے ہیں. اگر یہ کوششیں نہ ہو رہی ہوتی، اگر بین المذاہب ہم آہنگی کے لیے کام کرنے والے لوگ اس میں ایکٹیو نہ ہوتے، تو پھر یہاں پر کیا حالت ہوتی؟ بین المذاہب ہم آہنگی کو ہمیں مسیحیوں کی طرف سے بھی اور مسلمانوں کی طرف سے بھی یہ جاننا پڑے گا. میرے نزدیک بین المذاہب ہم آہنگی سمپلی مینز کو ایگزسٹنگ, اس کا اور کوئی مطلب نہیں ہے. اپنے مذہب پر کمپرومائز کرنا نہیں, اپنی مذہبی تعلیمات پر کمپرومائز کرنا نہیں, یا دوسرے کی تعلیمات کو ایکسیپٹ کرنا نہیں. اس کا سمپلی سادہ الفاظ میں مطلب مل جل کر رہنا ہے, اپنے نظریات پر 100% مضبوطی سے قائم رہتے ہوئے. سمپلی مینز کو ایگزسٹنگ, کہ ہم نے مل جل کر ایک معاشرے میں رہنا ہے. جیسے ہم یہاں پر امریکہ میں دیکھتے ہیں, ایک ہی جگہ پر اکٹھے جا رہے ہوتے ہیں. ایک بڑی خوبصورت بات کسی نے کہی کہ جب ہم ہوٹل میں کھانا کھانے جاتے ہیں وہاں پر تو نہیں دیکھتے کہ کون.
The views expressed on the preceding program may not necessarily be those of the owner or management of WTOR radio station.
ਘਰ ਨਵਾਂ ਹੈ ਜਾਂ ਪੁਰਾਣਾ, ਉਹਦੇ ਵਿੱਚ ਵਧੀਆ ਸ਼ੇਡਸ ਲੱਗੇ ਹੋਣ ਤਾਂ ਹੋਰ ਵੀ ਖੂਬਸੂਰਤ ਹੋ ਜਾਂਦਾ ਹੈ. ਕੈਲੀਫੋਰਨੀਆ ਸ਼ਟਰ, ਬਲਾਈਂਡਸ, ਵਰਟੀਕਲਸ, ਰੋਲਰ ਸ਼ੇਡਸ, ਹਨੀ ਕੈਂਪਸ, ਪਲੀਟਡ ਸ਼ੇਡਸ. ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਕਿਸੇ ਵੀ ਤਰ੍ਹਾਂ ਦੇ ਪਰਦੇ ਲਵਾਉਣਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤਾਂ ਇਹਨਾਂ ਨਾਲ ਸੰਪਰਕ ਕਰੋ. ਪਿਛਲੇ 30 ਸਾਲ ਦਾ ਤਜਰਬਾ, ਖੂਬਸੂਰਤੀ ਵਧਾਉਣ ਦੇ ਨਾਲ ਨਾਲ ਘਰ ਦਾ ਬਿਜਲੀ ਦਾ ਬਿੱਲ ਵੀ ਘੱਟ ਆਵੇਗਾ. ਦ ਬਲਾਈਂਡ ਸ਼ੇਡਸ ਆਊਟਲੈਟ .com ਤੇ ਸੰਪਰਕ ਕਰੋ ਜਾਂ ਫਿਰ 416-803-1043 416-803-1043 द ब्लाइंड शेड्स आउटलेट .com.
सुन रहे हो क्या? टैक्स सीजन की भागदौड़ शुरू भी हो गई और उसके साथ आएगी सारी कागजी कार्रवाई और परेशानियां. पर निराश मत हो, स्टेपल्स और HP मदद कर सकते हैं. आज ही पाएं $120 ऑफ अगर आप HP ऑफिस जेट प्रो 9000 सीरीज खरीदते हैं स्टेपल से. और हाँ, $40 की एडिशनल सेविंग्स के लिए अपना पुराना प्रिंटर ट्रेड इन करें. आज ही खरीदें HP ऑफिस जेट प्रो 9000 सीरीज स्टेपल्स या staples.ca पर. इंतजार मत करें, ये ऑफर सिर्फ अप्रैल 9 तक ही लागू है.
ਇਹ ਸੰਦੇਸ਼ ਜਿਹੜਾ ਧਿਆਨ ਨਾਲ ਨੋਟ ਕਰੋ, ਪੰਜਾਬੀ ਫੂਡ ਸੇਵਾ ਅਵੇਲੇਬਲ ਹੈ ਲੋੜਵੰਦਾਂ ਦੀ ਸਹਾਇਤਾ ਵਾਸਤੇ. ਇਸ ਔਖੇ ਸਮੇਂ ਵਿੱਚ ਜੇ ਤੁਸੀਂ ਜਾਣਦੇ ਹੋ ਕਿ ਕੋਈ ਵਿਅਕਤੀ ਜਿਸ ਨੂੰ ਫੂਡ ਚਾਹੀਦਾ ਹੋਵੇ, ਜਿਹਦੇ ਵਿੱਚ ਆਟਾ, ਦਾਲਾਂ, ਦੁੱਧ, ਘਿਓ ਚਾਹੀਦਾ ਹੋਵੇ, ਤਾਂ ਪੰਜਾਬੀ ਫੂਡ ਸੇਵਾ ਹੈਲਪ ਵਾਸਤੇ ਹਾਜ਼ਰ ਹੈ. ਜੇ ਤੁਸੀਂ ਬਤੌਰ ਵਲੰਟੀਅਰ ਪੰਜਾਬੀ ਫੂਡ ਸੇਵਾ ਨਾਲ ਕੰਮ ਕਰਨਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤਾਂ ਵੀ ਸੰਪਰਕ ਕਰ ਸਕਦੇ ਹੋ. ਜੇ ਤੁਸੀਂ ਕਿਸੇ ਲੋੜਵੰਦ ਨੂੰ ਜਾਣਦੇ ਹੋ, ਉਹਨੂੰ ਸਹਾਇਤਾ ਦੀ ਜ਼ਰੂਰਤ ਹੈ, ਤਾਂ 416-302-3600 ਤੇ ਸੰਪਰਕ ਕਰਕੇ ਆਪਣਾ ਕੰਸਰਨ ਲਿਖਾਓ. ਉਹਨਾਂ ਤੱਕ ਬਿਲਕੁਲ ਮੁਫ਼ਤ ਸੇਵਾ ਅਵੇਲੇਬਲ ਕੀਤੀ ਜਾਵੇਗੀ. ਤੁਸੀਂ ਆਟਾ, ਦਾਲਾਂ, ਦੁੱਧ, ਘਿਓ ਡੋਨੇਟ ਕਰ ਸਕਦੇ ਹੋ. ਜਾਣਕਾਰੀ ਲਈ 416-302-3600 ਪੰਜਾਬੀ ਫੂਡ ਸੇਵਾ.
ਤੁਸੀਂ ਕੈਨੇਡਾ ਤੋਂ ਇੰਡੀਆ ਪੈਸੇ ਭੇਜਣਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤੇ ਉਹ ਵੀ ਛੇਤੀ ਤੋਂ ਛੇਤੀ ਵਧੀਆ ਰੇਟਸ ਤੇ ਆਰਾਮ ਨਾਲ ਘਰ ਬੈਠੇ? ਇਹ ਸਭ ਮਿਲੇਗਾ ਹੁਣ ਤੁਹਾਨੂੰ ਬਿਨਾਂ ਕੰਪਰੋਮਾਈਜ਼ ਤੋਂ. ਹੁਣੇ ਕਰੋ ਡਾਊਨਲੋਡ ਜ਼ੂਮ ਮਨੀ ਟ੍ਰਾਂਸਫਰ ਐਪ ਫਰੋਮ ਪੇ.